नमस्कार, म पिटी लोप्सन। कार्यक्रम पानी र सरसफाईको 197 अंकमा तपाईलाई स्वागत छ। कार्यक्रम पानी र सरसफाई खानेपानी सरसफाई र स्वच्छता सम्बन्धी रेडियो पत्रिका हो। यो कार्यक्रम एसिएफ र डीएफआईडीको आर्थिक सहयोग तथा लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस र एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले उत्पादन गरेको हो। कार्यक्रम पानी र सरसफाई सुरक्षित खानेपानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गराउने उद्देश्यले तयार पारिएको हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाईमा आज हामी रसुवामा निर्माणाधीन चौरखरका खानेपानी आयोजना सम्पन्न गर्न गाउँले गरिरहेको कामका विषयमा उपभोक्ता र सहयोगी संस्थाका पदाधिकारीसँग कुराकानी गर्छौं।
खानेपानीको लागि अब पानी बनाउन जाने बेलामा गइन्छ, सँगसँगै बनाइन्छ, सकेको काम गरिन्छ, त्यस्तै हो।
साथमा संशोधित सहलगानी खानेपानी आयोजना कार्यान्वयन निर्देशिकाले गरेको व्यवस्था र अपेक्षित उपलब्धिका विषयमा खानेपानी तथा सरसफाई सचिव भीम प्रसाद उपाध्यायसँग गरिएको कुराकानी।
24 जिल्ला जसको चाहिँ मानव विकास सूचकाङ्क एकदम सबभन्दा तल्लोमा छ, ती जिल्लाहरूलाई अब 10% क्यास होइन कि 3% मात्रै नगद जम्मा गरे भने सरकारले 75% लगानी गर्छ।
यी सामग्रीहरू प्रस्तुत गर्नु अघि पानी र सरसफाई खबर साथी मोहन पौडेलबाट।
खाने पानी र सरसफाई गतिविधि
सरकारले आर्थिक वर्ष 2074-75 खानेपानी तथा सरसफाई क्षेत्रका लागि 29,27 करोड़ रूपियाँ विनियोजन गरेको छ। अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा आर्थिक वर्ष 2074-75 बजेट प्रस्तुत गर्दै बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाका लागि 6,57 करोड़ रूपियाँ र आधारभूत खानेपानी सेवाको पहुँच नपुगेका 13% जनसंख्यालाई आउँदो 2 वर्षभित्र खानेपानी सेवाको पहुँच सुनिश्चित गर्न 22,70 करोड़ विनियोजन गरेको जानकारी गराउनुभयो। सरकारले तराई मधेसका 20 जिल्लामा आर्सेनिक मुक्त खानेपानी उपलब्ध गराउन सोलर पम्पिङ सहितको तराई मधेस खानेपानी सुधार कार्यक्रमलाई निरन्तरता दिने भएको छ। यस्तै जिल्ला सदरमुकाम, साना शहर र नगरोन्मुख क्षेत्रमा उपभोक्ता संघको लागत साझेदारीमा कार्यान्वयन भइरहेका साना शहरी खानेपानी तथा सरसफाई आयोजनालाई आउँदो वर्ष पनि निरन्तरता दिइने भएको छ। यस्तै सरकारले आउँदो वर्षलाई खानेपानी तथा सरसफाई अभियान वर्षका रूपमा मनाउने जनाएको छ। सरकारले यसका लागि विद्यमान कानूनलाई समसामयिक र एकीकृत गरेर नयाँ खानेपानी तथा सरसफाई कानून तर्जुमा गर्ने पनि जनाएको छ। खुल्ला दिशामुक्त गर्नु छ 2017-भित्र, सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व भन्ने मूल नाराका साथ 18 राष्ट्रिय सरसफाई सप्ताह विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ। यही जेठ 22 28 गतेसम्म मनाइने सरसफाई सप्ताहमा स्थानीय तथा केन्द्रीय तहमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरिने भएको हो। राष्ट्रिय सरसफाई तथा स्वच्छता समन्वय समितिको सचिवालयका अनुसार यातायात व्यवसायी, दिशाजन्य लेदो संकलन तथा विसर्जन गर्दै आएका ट्याङ्कर व्यवसायी, नगरपालिकाका वातावरण विभागका प्रमुखहरू र संचार माध्यम लगायतका लागि फरक फरक कार्यक्रमको आयोजना गरिएको छ। सचिवालयका अनुसार जेठ 22 गते खानेपानी र सरसफाई आवश्यकता र महत्व विषयक अन्तर्क्रिया कार्यक्रम, जेठ 23 गते यातायात व्यवसायीसँग वातावरणीय सरसफाई र यातायात क्षेत्रको दायित्व विषयक छलफल कार्यक्रम, 24 गते काठमाडौँ उपत्यका भित्रका दिशाजन्य लेदो उठाउने ट्याङ्कर व्यवसायीसँग दिशाजन्य लेदो व्यवस्थापन, वर्तमान चुनौती र सम्भावनाहरू विषयक छलफल कार्यक्रम, 25 गते काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको वातावरण शाखा विभाग प्रमुखसँग काठमाडौँ उपत्यकामा सार्वजनिक शौचालयको वर्तमान अवस्था विषयक छलफल र अन्तर्क्रिया तथा 26 गते टेलिभिजनमा सरसफाई सम्बन्धी विज्ञहरूसँग बहस गर्ने कार्यक्रम तय गरिएको राष्ट्रिय सरसफाई तथा स्वच्छता समन्वय समितिको सचिवालयका सदस्य प्रेम कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। यस्तै जेठ 27 गते धादिङ, ललितपुर र भक्तपुरमा गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखसँग खानेपानी र सरसफाई सम्बन्धी अन्तर्क्रिया गरिने, जेठ 28 गते पत्रकार महासंघको अगुवाईमा पूर्ण सरसफाई अभियान र हाम्रो दायित्व विषयमा अन्तर्क्रिया हुनेछ। यसका साथै सरसफाई र चर्पी निर्माण सम्बन्धी व्यापक प्रचार प्रसार, मुख्य राजमार्गमा सरसफाईको सन्देश सहितको होर्डिङ बोर्ड राख्ने, सबै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूमा बधाई तथा खानेपानी र सरसफाई सम्बन्धी स्मरण पत्र प्रेषित गर्ने लगायतका कार्यक्रम गरिने सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाका नेवार समुदायले सिठी नख पर्व मनाएका छन्। हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै घर आँगन सफा गरेर यो पर्व मनाउने गरिन्छ। सिठी नख लिच्छवीकालीन समयदेखि नै भएको जनविश्वास छ। नेवार समुदायभित्र पनि हिन्दू र बौद्ध धर्मावलम्बीले समेत सिठी नख पर्वलाई साझा संस्कृतिका रूपमा मनाउँदै आएको पाइन्छ। वर्षा लाग्न थालेकाले पानीका मुहान सफा गर्नुपर्ने मान्यतामा आधारित यो पर्वले पानीको मुहान सधैँ सफा गर्नुपर्ने सन्देश समेत दिने गरेको संस्कृतिकर्मी पुरूषोत्तम लोचन श्रेष्ठले बताउनुभयो। डाक्टर अरूणा उप्रेतीले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई सेनेटरी प्याड बाँड्नु मुर्ख्याई र वाइयात भएको टिप्पणी गर्नुभएको छ। विद्यालयमा सेनेटरी प्याड वितरण गर्दा छात्रा नियमित हाजिर भएको र छात्राको पढ़ाईमा समेत सुधार आएको सूचक सार्वजनिक भइरहेका बेला उहाँले विद्यालयमा सेनेटरी प्याड वितरण नगर्न आग्रह गर्नुभयो। खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ फेडवासनले काठमाडौँमा गरेको चौथो अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसमा बोल्दै डाक्टर उप्रेतीले छात्रालाई प्याड दिँदा विसर्जन गर्ने उचित स्थानको अभावमा चर्पीमै मिल्काइदिने र झनै अर्को समस्या निम्तिने बताउनुभयो। डाक्टर उप्रेतीले अहिले सेनेटरी प्याड प्रयोग गरेर पछि निरन्तरता दिन नसके परम्परागत स्विप पनि हराउने र महँगो सेनेटरी प्याड किन्न बाध्य हुने बताउनुभयो। उहाँले बरु स्थानीय स्तरमै प्याडको उत्पादन गर्नुपर्नेमा जोड़ दिनुभएको छ।
यी त भए पानी र सरसफाई गतिविधि। कार्यक्रममा अब सुनाऊ यो सरसफाई गीत। गीतपछि संशोधित सहलगानी खानेपानी आयोजना कार्यान्वयन निर्देशिकाले गरेको व्यवस्था र अपेक्षित उपलब्धिका विषयमा खानेपानी तथा सरसफाई सचिव भीमप्रसाद उपाध्यायसँग कुराकानी गर्नेछौ।
के गर्नु भएको छ बहिनी? आज त के देख्नु पर्यो यस्तो? चर्की पनि बनाकी रहेछौ, सफा पनि गर्दै रहेछौ, होइन हो? पश्चिमतिरबाट घाम झुल्केको त होइन?
यति साह्रो त नभन न हो शैला दाई, मैले पनि त धेरै कुरा बुझिसके नि, तिमीले जस्तै गर्न लाएको के?
त्यही त, यस्तै धेरै परिवर्तन आउँछ भनेर सोचेकै थिइन।
हेर शैला दाई, यो चर्कीले त कमालै गर्यो बा। अस्ति ज्वाइनारायण आउनु भएको थियो, साह्रै सजिलो भयो बा। हरायो अब त तीन रातको बिरलो पनि, अहिले त हामी साह्रै ढुक्क छौँ।
Yeah.
गीतपछि कार्यक्रम पानी र सरसफाईमा तपाईलाई स्वागत छ। सरकारले सहलगानी खानेपानी आयोजना कार्यान्वयन निर्देशिका 2072 संशोधन गर्दै मानव विकास सूचकांक कम भएका जिल्लाका लागि उपभोक्ताले बेहोर्नुपर्ने आयोजनाको लागत तथा खर्चको स्रोत घटाएको छ भने सरकारले लगानी गर्ने पूँजीगत बजेट बढ़ाएको छ। यही जेठ 5 गतेको मन्त्री स्तरीय बैठकले ती जिल्लामा खानेपानी आयोजनाको सेवा स्तर वृद्धि वा क्रमागत तथा नयाँ आयोजनाको निर्माण कार्यमा उपभोक्ता संस्थाले कुल लागतको कम्तीमा 25% र सरकारले 75% पूँजीगत लगानी गर्ने विशेष व्यवस्था गरेको हो। यसै सन्दर्भमा हामीले खानेपानी तथा सरसफाई सचिव भीमप्रसाद उपाध्यायलाई सोधेका छौं, सहलगानी खानेपानी आयोजना कार्यान्वयन निर्देशिकामा के संशोधन भएका छन्।
पहिला साबिकमा के थियो भने अब सबै देशभरिका सबै जिल्लालाई एउटै नीति थियो, एउटै योगदान गर्ने एउटै किसिमको नीति थियो। 70% 30% जनताले लगानी गरेपछि 70% सरकारले थपिदिने र यो स्थितिमा हामीले 2-3 वर्ष के अनुभव भयो भने अलिक विकट जिल्लाहरूबाट प्रस्ताव आउन अलिक कमी भयो र त्यहाँ जुन लगानी गर्नुपर्ने नगद लगानी गर्नुपर्ने 10% जो 30% मध्ये 10% लगानी नगदै गर्नुपर्ने थियो त्यो चाहिँ नगर्न सकेको जस्तो बुझेको हुनाले हामीले त्यो नगद योगदान गर्नुपर्ने उपभोक्ताहरूले अब 10% झारेर 3% ती 24 जिल्ला जसको चाहिँ मानव विकास सूचकाङ्क एकदम सबभन्दा तल्लोमा छ ती जिल्लाहरूलाई अब 10% क्यास होइन कि 3% मात्रै नगद जम्मा गर्यो भने सरकारले 75% लगानी गर्छ र बाँकी 22% योगदान श्रमदानको रूपमा उपभोक्ताले गर्नुपर्ने गरी अहिलेको खास नीति जुन हाम्रो निर्देशिका संशोधन हो यही नै हो।
के उनीहरूले लगानी गर्नुपर्ने नगद लगानी गर्न नसकेकै भएकाले नआएको रहेछ ती प्रस्ताव?
एउटा कारण त्यो जस्तो भनौँ न, अब 10 करोडको योजना छ भने अब उहाँहरूले 10 भने 1 करोड रुपियाँ लगानी गर्नु पऱ्यो गाउँमा, होइन 1 करोड रुपियाँ लगानी गर्ने पैसा सबैले उठाएर भन्ने कुरा ज्यादै नै गाह्रो कुरा हो। नगद श्रमदान चाहिँ नि जनता गर्न सक्छन् गरिरहेका छन् भन्ने हामीलाई लाग्यो र त्यसलाई अब हामी 1 करोड होइन कि अब चाहिँ 30 लाख मात्र तपाईँहरूले जम्मा गर्नुहुन्छ भने पनि योजनालाई जान सक्नुहुन्छ भनेर संशोधन गरेको। तर अब यो निश्चित छैन कि यो मागको आधारमा आफूले जनताले आफूले पैसा पनि उठाउने श्रमदान गर्न पनि तयार छु त्यो हिसाबले माग गर्नुपर्छ सरकारसित। मागको आधारमा हामीले बाँकी सरकारले अनुदान दिने हो। माग नआएको जिल्ला कतिपय धनी सक्ने जिल्लाले पनि माग नगर्ने, कतिपय चाहिँ कमजोर जिल्लाहरूले माग गर्न चाहने तर रकम पर्याप्त रकम जुटाउन नसक्ने कारणले पछाडि परेको स्थिति हो भने अब त्यस्तो किसिमको माग बढ्छ। माग बढेपछि विकटका जिल्लाहरूमा त्यहाँका उपभोक्ताहरूले पनि यो कार्यक्रमबाट लाभ लिन सक्नुहुन्छ भन्ने हामीलाई लागेर यो संशोधन गरेको।
श्रमदानको हिस्सा पनि घटाउनु भएको छ, जति उनीहरूले श्रमदान गर्नुपर्ने हो त्यसबाट 5% घटाएर 25%मा झार्नु भएको छ। यसबाट चाहिँ कस्तो अपेक्षा गर्न सकिन्छ? अब त्यस भएका नागरिकको खानेपानीमा कस्तो पहुँच विस्तार होला?
अलिकति अब यो एउटा कार्यक्रम हामी हाम्रो मन्त्रालय अन्तर्गत थुप्रै कार्यक्रम 20-30 कार्यक्रम मध्ये यो सहलगानी भन्ने एउटा कार्यक्रम जो चाहिँ नि उपभोक्ता र सरकारको बिचमा लगानीमा साझेदारी गर्ने भन्ने हो। अहिलेसम्म के थियो भने 30% जनताले उपभोक्ताबाट जुन जम्मा गर्नुपर्ने योगदान गर्नुपर्ने त्यसमा 10% नगदको कारणले नै उहाँहरूलाई समस्या परेको। श्रमदान चाहिँ नि उहाँहरू बढी पनि गर्न सक्नुहुन्छ तर नगद उठाउन गाह्रो भएको कारणले हामीलाई नगद घटाइदिएको हो। र अर्को कुरा विकट जिल्लाहरूलाई 30% जम्मा गर्नु उनीहरूले योगदान गर्नुपर्ने भन्नेमा अब घटेर 25% गएको छ तर श्रमदान चाहिँ नि बढेको छ। 3% नगद र 22% श्रमदान गर्नुपर्छ जबकि अन्य जिल्लाहरूमा 10% नगद र 20% श्रमदान गरे पनि पुग्छ तर 10% नगदले चाहिँ खास समस्या आएको हुनाले नगद घटाउने नै हामीले अहिले खास रूपमा ठोस रूपमा हाम्रो उद्देश्य चाहिँ नगद घटाइदिउँ श्रमदान अलिकति बढाउँ र यस्तोमा गाउँका विकटका जनताहरूले पनि क्यासको अभावमा नगदको अभावमा अनि खानेपानीबाट वञ्चित हुन नपरोस् यो कार्यक्रमबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्यको साथ गरिएको
हो। संशोधित निर्देशिकाले तत्त जिल्लाका नागरिकले त यहाँले भने जस्तै गरी अब खानेपानीमा केही पहुँच विस्तार होला, उनीहरूको माग बढ्ला, तर एउटै राज्यभित्र दुई प्रकारको निर्देशिकाले अन्य जिल्लाकाले चाहिँ हामीलाई पनि यो आवश्यकता भयो भन्ने हुन् कि?
त्यस्तो हुँदैन। हामीले पहुँच नपुगेको ठाउँमा पहिलो पहुँच पुर्याउने त पहिलो लक्ष्य हो सरकारको, होइन? जहाँ पुगेको छ जहाँ राम्रो छ त्यहाँ इम्प्रुभमेन्टको लागि थुप्रै अन्य थुप्रै 25-30 कार्यक्रम मध्ये अरू कार्यक्रमले पनि त्यहाँ सम्बोधन गरिरहेकै हुन्छ। खासै लगानी सहलगानी साझेदारी गरेर काम गर्नेमा मात्र हामीले परिवर्तन अरूको त जस्तो छ त्यस्तै नै भएको हुनाले अरू ठाउँकाहरूले अन्य कार्यक्रमबाट पनि भरपूर फाइदा लिइराख्नु भएको छ र यस कार्यक्रममा अलि विकटका अप्ठ्यारो ठाउँहरूलाई अलिकति सुविधा दिँदाखेरि अन्य ठाउँहरूलाई सुविधा घट्ने कुरै छैन।
अब यो सहलगानी अन्तर्गत कसरी उनीहरूले लगानी गर्न सक्छन्, कसरी खाने पानी आयोजना माग गर्न सक्छन्, एक पटक प्रक्रियाको बारेमा पनि बताइदिनु सक्छ।
यसको प्रक्रिया के छ? सबभन्दा पहिला त उहाँहरूले समिति गठन गरेर एउटा आफ्नो माग अथवा हामी यो गर्न तयार छौँ, विकट ठाउँमा हामी 25% योगदान गर्न तयार छौँ, 30% हामी क्यास दिन तयार छौँ भनेर निवेदन दियो भने त्यो एउटा क्राइटेरिया छ, त्यसको हामी निर्देशिका छ, समग्र निर्देशिका अनुसार नै गर्छौँ। त्यसमा हाम्रो मान्छेहरूले त्यसलाई स्क्रिनिङ गरेर ल अब ठिक छ भनेर त्यसलाई चाहिँ हामीले अध्ययन डिटेली इन्जिनियरिङ डिजाइन गर्न लगाउँछौँ, अध्ययन गर्न लगाउँछौँ, अध्ययन गरेर प्राविधिक र वित्तीय रूपले सम्भव छ भन्ने लाग्यो भने अनि हामीहरू सम्झौतामा जान्छ, उहाँहरूले 33% एक वर्षमा पुरा गर्ने भने एक वर्षमा नै उहाँहरूले 3% रकम चाहिँ क्यास जम्मा गरिसकेको हुनुपर्छ, होइन दुई वर्षमा पुरा गर्छु भने 1.5% एक वर्षमा, अर्को वर्ष 1.5% जम्मा गरे हुन्छ, त्यसरी चाहिँ जान्छौँ भने अन्य जिल्लाहरूमा जहाँ चाहिँ 30% उपभोक्ताको तर्फबाट योगदान गर्नुपर्छ जसमध्ये 10% चाहिँ नि नगद हो, त्यो चाहिँ नि दुई वर्षमा योजना पुरा गरिसक्नुपर्छ भन्ने त्यहाँ पनि उही नै नियम हो। त्यसमा 5% पहिलो वर्षमा, अर्को 5% अर्को वर्षमा उहाँहरूले जम्मा गरे हुन्छ र 20% चाहिँ नि श्रमदान गर्नु अनिवार्य हुन्छ र त्यो पनि यसको र विकट ठाउँको प्रक्रिया एउटै हो, खालि अंश यो नगद योगदानको र श्रमदानको अंशमा तलमाथि घटबड गरेको मात्र हो, अन्यथा अन्य विषयमा सेम उही नै नीति हो।
लागतको हिसाबमा कति लागत लाग्ने खानेपानी आयोजना यो सहलगानी अन्तर्गत चाहिँ गर्न सक्छन् र यो चाहिँ कति वर्ष हुन्छ?
हामीले दुई वर्षभन्दा बढी नलागोस् भन्ने निर्देशिकामा नीति छ, होइन कहिलेकाहीँ विभिन्न कारणले अलि बढी लाग्यो भने अर्को, तर हाम्रो प्लान चाहिँ नि दुई वर्षको हुन्छ, एउटा कुरा त्यो। लागतको रूपमा एकदम हामी हेरी हेरी छ, सानोतिनो योजना हामी यहाँ लिँदैनौँ, अलिक करोड 2 करोड 4 करोड भन्दा माथिको 30-40 करोडसम्मको पनि योजना हामीले लिने गरेका छौँ, तर त्यस्तो ठुलो ठुलो योजना हुनासाथ नगदको योगदान पनि ठुलो हुन्छ र नगदको योगदान त्यति चाहिँ नि जुराउन गाह्रो भएको हुनाले योजनाहरू धेरै ठुलो बनाउनेतिर उपभोक्ताहरू त्यति लागेको पनि देखिन्न। सहरहरू धनी उपभोक्ताहरूको ठाउँमा भने ठुल्ठुला योजना पनि चलिरहेको छ र भविष्यमा चल्न सक्छ। विकटमा पनि अब प्राविधिक हिसाबले त्यहाँका चाहिँ भूगोलको हिसाबले योजना अरू चाहिँ ठुल्ठुलै नै बनाउनु पर्ने, खर्चिलो बनाउनु पर्ने हुनाले नगदको कारणले अप्ठ्यारो पऱ्यो कि भन्ने भएको हुनाले अहिले नगद घटाएको मात्रै हो।
अन्त्यमा सहलगानी आयोजना अन्तर्गत बनिने खानेपानी आयोजनाहरूको सम्पन्न पश्चात सञ्चालन विधि चाहिँ कस्तो हुन्छ?
एकदमै उपभोक्ता जुन उपभोक्ताले आफ्नो नगद लगानी श्रमदार गर्नुभएको छ उहाँहरूकैमा हस्तान्तरण हुने हो, उहाँहरूले नै त्यसलाई सञ्चालन गरेर यसलाई दिगो रूपमा चलाउने, त्यसबाट महसुल उठाउने, महसुलबाट मर्मत सम्हार गर्ने र ठुला ठुला कुनै दैवी पर्वको ठुला ठुला मर्मत गर्नु पर्यो, केही फेर्नु पर्यो भने सरकारले फेरि हाम्रो दत्ता जिल्लाका कार्यालयहरू मार्फत सहयोग लिने, आर्थिक सहयोग प्राविधिक सहयोग लिने जो अरू अन्य योजनामा छ यसमा पनि उही नै प्रक्रिया हो।
उहाँ हुनुहुन्थ्यो खानेपानी तथा सरसफाई सचिव भीमप्रसाद उपाध्याय। सहलगानी खानेपानी आयोजना कार्यान्वयन निर्देशिकामा गरिएको संशोधित व्यवस्थाका विषयमा कुराकानी गर्दै संशोधित व्यवस्था अनुसार अब मानव विकास सूचकाङ्क कम भएका बाजुरा, बझाङ, कालीकोट, हुम्ला, अछाम, रौतहट, महोत्तरी, जाजरकोट, रोल्पा, मुगु, डोल्पा, सर्लाही, डोटी, सिराहा, जुम्ला र प्युठान जिल्लाले अब साबिकको भन्दा कम लगानी गर्दा हुने भएको छ। यस्तै बैतडी, दैलेख, धनुषा, रुकुम, कपिलवस्तु, दार्चुला, सप्तरी र सिन्धुलीले पनि कम लागत तथा खर्च बेहोर्दा हुने भएको छ।
प्लास्टिकजन्य वस्तु जलाउँदा निस्कने धुवामा डायोक्सिन र फ्युरान जस्ता विषाक्त ग्यास निष्कासन हुने भएकाले मानव शरीरमा क्यान्सर जस्तो घातक रोग लाग्छ।
त्यसैले आजदेखि प्लास्टिकजन्य वस्तुमा आगो नलगाऊ, आफ्नो र समुदायको स्वास्थ्यप्रति सचेत बनी वातावरण संरक्षणमा योगदान गरौं।
प्लास्टिकजन्य वस्तु जताततै नफालौं, सुन्दर र सफा नेपाल निर्माणमा योगदान गरौं।
नेपाल सरकार, जनसंख्या तथा वातावरण मन्त्रालय, वातावरण विभाग, कुपण्डो, ललितपुर।
तपाई अहिले एसिया अफ र डिआफ आईडीको आर्थिक सहयोग तथा लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस र एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रममा अब कुरा गरौं रसुवाको उत्तर गया गाउँपालिकाको चौरखर्कमा निर्माण भइरहेको खानेपानी आयोजनाको। 36.5 लाखको लागतमा रसुवाको उत्तर गया गाउँपालिकाको चौरखर्कमा खानेपानी आयोजना निर्माण भइरहेको छ। एसीएफको आर्थिक तथा लाङटाङ संरक्षण सरोकार समाज ल्याकोसको प्राविधिक सहयोगमा निर्माणाधीन खानेपानी आयोजना सम्पन्न भएपछि चौरखर्काका 43 घर लाभान्वित हुनेछन्। कुल 6,62,720 रूपियाँ लागत मध्ये 4,35,913 रूपियाँ बराबरको निर्माण सामग्री र 1,55,797 रूपियाँ निर्माण खर्च गरी 5,91,710 रूपियाँ एसीएफले बेहोरेको छ। बाँकी 71,010 रूपियाँ बराबरको उपभोक्ताले श्रमदान गरेका छन्। हामीले खानेपानी उपभोक्तालाई सोधेका छौं, घर आँगनमै खानेपानी ल्याउन तपाईँले के काम गर्नुभयो?
मेरो नाम रिता नेउपाने। खानेपानीको लागि अब पानी बनाउन जाने बेलामा गइन्छ, सँगसँगै बनाइन्छ, सकेको काम गरिन्छ, त्यस्तै हो। अब सकेको काम भन्नाले अब काम अनुसारको हुन्छ। पानी लाइन खन्ने बेला पानीको लाइन त्यो पाइप गाड्ने त्यो लाइन खनिन्छ। अरू अब के छ त्यहाँ गर्नु भने त्यो कामहरू गरिन्छ।
शिवकुमारी नेउपाने। अब के गर्दै हुनुहुन्छ भने अलिअलि पाइप लाइन खनिन्छ ओरिन्छ। माथि मुहानमा जान सकिँदैन, जान सक्ने पुरुषहरू जानुहुन्छ। हामी अब भारी सारी बोकेर जान सकिँदैनौँ। त्यही पाइप लाइनहरू खन्दी गर्ने, अब काहीँ सहु गर्नुपर्छ भने सहु गर्ने, त्यति नै हो।
चेत कुमारी आचार्य। घर श्रीमान जानुहुन्छ, छोराहरू जान्छन्, म चाहिँ गएको छैन अहिलेसम्म। खुसी छु अहिले त, खुसी। अब चाहिँ पानी सधैँ खान पाइन्छ कि भन्ने आशा छ। अहिलेसम्म भनेदेखि कहिले कहिले आउँथ्यो, यसो खानालाई पनि बोक्न कहिले धारामा आउँथ्यो, कहिले अन्त गएर गाडी बोकेर लिएर आउनु पर्थ्यो। अब चाहिँ सधैँ खान पाइन्छ कि भन्ने खुसी छ।
हो, घर आँगनमै खानेपानी ल्याउनका लागि जसले जे काम गर्न सकिन्छ त्यही काम गरिरहेका छन्। कसैले गिट्टी कुटेका छन् त कोही सिमेन्ट बोक्न खटिएका छन् अनि कसैले भने कुलो खन्ने काम गरिरहेका छन्। यसलाई सहयोगी संस्थाले पनि राम्रो मूल्याङ्कन गरेको छ। लाङटाङ संरक्षण सरोकार समाज ल्याकोसका सहायक जनस्वास्थ्य उत्प्रेरक नवीन अधिकारी।
निश्चित रूपमा हामीले जुन सुरुमा यस चौरखर्क भन्ने यस ठाउँमा खानेपानीको चाहिँ आयोजना सुरुवात गर्ने मेरो सुरुमा सर्वेक्षण गरियो। त्यस पश्चात यहाँको चाहिँ समस्या एकदमै कस्तो देखियो भन्दाखेरि मुहान निकै टाढा, त्यही माथि यो भूकम्पले गर्दाखेरि मुहानको पानीको स्रोत पनि हराएको अवस्थाले गर्दाखेरि यहाँ चाहिँ पानीको चाहिँ हाहाकार, यो खास गरी हिउँदको समयमा चाहिँ हाहाकार, पानीको चाहिँ हाहाकार रहेको समस्या देखिरहेको पाइयो। तत्पश्चात हाम्रो जुन एसिएफको आर्थिक सहयोगमा ल्याकोसद्वारा चाहिँ यस क्षेत्रमा चाहिँ खानपानी आयोजना गरिने भनेर एउटा सम्झौता पनि हामीले गरियो र त्यस पछाडि हामी अब मुहानको सर्वेक्षणको दौरानमा जाँदाखेरि यति समस्या रहेछ। हामी आफै पनि सर्वेक्षणमा जाँदाखेरि चार हात खुट्टा टेकेर पनि त्यो ठाउँमा मुहानको जुन स्रोत पानीको स्रोतमा चाहिँ पुग्नुपर्ने अवस्था रहेछ र त्यो सँगै हामी चाहिँ अब कामको लागि अगाडि बढ्यौँ र यहाँ उपभोक्ता समितिहरू, समितिको अध्यक्षदेखि लिएर सम्पूर्ण समिति र अरू अन्य उपभोक्ताहरू पनि आफै एकदमै खटेर उहाँहरू अब सिमेन्ट बालुवाहरू बोकेर यहीँबाट हामी सँगै गयौँ। हामीलाई पनि त्यस्तो अनुभव भयो कि म आफैलाई यस्तो ठाउँबाट पानी ल्याउँदै हुनुहुन्छ, उहाँहरूलाई त्यो कति समस्या रहेछ त भन्ने चाहिँ मलाई एकदम भित्रैदेखि चाहिँ उफिल भयो र पछिल्लो चरणमा लगभग कामको पनि धेरै कामहरू चाहिँ हाम्रो सकिसकेको अवस्था छ। लगभग उतापट्टिको जुन मुहानदेखिको ट्याङ्कीसम्मको जुन पाइपलाइनको कुराहरू लगभग 80% काम चाहिँ सम्पन्न भइसकेको अवस्था छ।
यहाँले काम गर्दा स्थानीय समुदायको सहभागिता समन्वय चाहिँ कस्तो पाउनुभयो?
एकदमै उहाँहरू जब हामीले यो जुन कार्यक्रम सुरु गर्नुभन्दा अगाडि तिन दिने तालिम पनि राखिएको थियो, त्यति बेला पनि उहाँहरूले भन्नुहुन्थ्यो एकदमै उहाँहरू यो हाम्रो कार्यक्रमबाट ज एकदम हर्षका साथ चाहिँ कार्यक्रम सफल हुनमा गराउनुपर्छ भन्ने चाहिँ उहाँहरूको प्रतिबद्धता पनि थियो। र उहाँहरूले अझ त्यस पश्चात अब जुन पानीको मुहानबाट हाम्रो ट्याङ्कीसम्म आइसकेपछि ट्याङ्कीबाट शाखा लाइनबाट प्रत्येक घरमा एक घर एक धाराको जुन अवधारणा पनि हामीले राखिएको थियो उहाँहरू र विभिन्न खास गरी हामीले चाहिँ अब यस्तो कार्यक्रमहरू चाहिँ आमा समूहहरूमा चाहिँ बढी किन पानीको बढी उपभोग आमाहरूले गर्ने हुँदा म आफैले पनि त्यहाँ आमा समूहहरूमा चाहिँ यो कुराहरू राखेको थिएँ कि हजुरहरूले मिटर राख्नुपर्छ मिटर राख्यो भने समान वितरण पानीको वितरण सँगसँगै भोलि हुने विवादहरू पनि कम हुन्छ भन्ने विषयमा छलफल गरिएको थियो उहाँहरू धेरै हर्षका साथ चाहिँ मिटर राख्नुपर्छ भन्ने पक्षमा धेरै एकदम धेरै हुनुहुन्छ कतिपय चाहिँ अब अलिकति आर्थिक अवस्था कमजोर छ त्यसले गर्दाखेरि के गर्ने भन्ने केहीको मत पनि त्यो छ होइन तर पनि उहाँहरू धेरै चाहिँ यो विषयमा चाहिँ एकदम उत्प्रेरणा चाहिँ हुनुहुन्छ
एकातिर सकारात्मक प्रभाव ल्याउला तर अर्कोतिर चाहिँ यसले समस्या पनि ल्याउने रहेछ नि भर्खरै मात्र रामशरण आचार्यजीले भन्नुभयो यो मिटर जडान गर्ने कुरा राम्रो पक्ष भए पनि सबैले जडान गर्न सक्दैनन् भनेर त्यस्तो नसक्ने घरधुरीलाई एकदमै विपन्न समुदायलाई चाहिँ के कुनै व्यवस्था हुन सक्छ
अहिले तत्कालै हाम्रो यस जुन अब यो कार्यक्रम अन्तर्गतको बजेटबाट चाहिँ त्यो हामीले प्रत्येक घरसम्म मात्रै पानीको धारा लगिने भन्ने चाहिँ यस अन्तर्गत छ होइन र त्यस पछाडि जुन घरमा पुगिसके पछाडि मिटर राखेर त्यो धाराको एउटा जुन बनाउने संरचना चाहिँ अब प्रत्येक घरधुरी आफैले गर्नुपर्ने भन्ने हाम्रो यो सम्झौता अन्तर्गत भएको हो र अब यसको लागि चाहिँ अब सबै घरले नसक्नु होला तथापि अब विभिन्न उहाँहरूले चाहिँ हाम्रो तर्फबाट मात्रै यो ऊ हुनुभन्दा पनि अन्य अन्य कुनै संस्थाहरू अथवा चाहिँ जिल्ला विकास समितिसँग चाहिँ समन्वय गरेर यो कुराहरूमा चाहिँ अगाडि बढ्नुभयो भने कार्यक्रम चाहिँ पूर्ण रूपमा सफल होला भन्ने आशामा छौँ हामी
यहाँ आफैले पनि झेल्नु भएको समस्या रहेछ मुहानसम्म जानका लागि राम्रो बाटो छैन डोरीले बाँधेर जानुपर्छ त्यस्तो समस्या छ त्यहाँ बाटो बनाउन सकिने कुनै सम्भावना छ
एकदमै म आफै पनि अब त्यो मुहानको मुहानमा जाँदाखेरि मैले पनि अनुभव गरेको कुरा बाटो चाहिँ एकदमै जटिल छ अब आफ्नो हात खुट्टा चार हात खुट्टा टेकेर जानुपर्ने अवस्था छ त्यही त अब त्यसको लागि चाहिँ अब बाटोको पनि बनाउनु पर्ने त देखिएको छ अब अहिले तत्कालै यो हाम्रो यस बजेटबाट चाहिँ जस्ट खानेपानीको एउटा उपभोक्ता समस्या ल्याउने मात्रै कार्यक्रम भएको हुँदाखेरि अहिले तत्काल चाहिँ यसलाई चाहिँ हामीले हाम्रो तर्फबाट यो कुरालाई चाहिँ अहिले उ गर्न सकिनँ तथापि अब भोलिको दिनहरूमा चाहिँ त्यस्तो बाटोको लागि कुनै कार्यक्रमहरू भयो भने चाहिँ यसमा हामी समावेश गर्न सक्छौँ
तपाईँ आफैले भन्नुभयो कि यहाँका स्थानीय समुदाय एकदमै जुटेर काम गरिरहेका छन् के कुराले चाहिँ स्थानीय समुदायलाई त्यसरी उत्प्रेरित उत्साहित बनाउँदो रहेछ सामुदायिक काम गर्नका लागि के पाउनुभयो
निश्चित रूपमा उहाँहरू अब जुन उहाँहरूलाई त खास गरी धेरै समस्या जुन भूकम्प पछाडिको समयमा पानीको चाहिँ स्रोत नै हराइसकेको अवस्था हुनाले पानीको हाहाकार भइरहेको अवस्था रहेछ अहिलेकै समयमा पनि उहाँहरू अब यो बिहान केही समय र बेलुका केही समयको लागि पानी खोल्ने बन्द गर्ने गर्दै हुनुहुन्छ र अस्ति मात्रै उहाँहरूको अनुभव पनि मैले बुझेको थिएँ अब आजको दिनमा त पानी ट्याङ्कीमा नै छैन अरे भन्ने पनि सुनेको थिएँ मैले त्यसले गर्दाखेरि यो कार्यक्रमबाट चाहिँ उहाँहरूलाई दिगो रूपमा पानीमा चाहिँ अब के अरे ट्याङ्कीमा चाहिँ पानी भरि हुने र त्यही अनुसारको चाहिँ सबै लाभान्वितहरूले चाहिँ समान वितरण पाउने हुने भएको हुनाले उहाँहरू चाहिँ यो विषयमा अझ बढी चाहिँ चासो राखेर काम गरिरहनु भएको छ
सबैको साझा समस्या हुनुपर्दो रहेछ उसो भए
एकदमै निश्चित रूपमा सबैको साझा समस्या भयो भने त्यसको चाहिँ समाधानको पनि सबैजना लागि पर्नुहुन्छ र त्यही अनुभव चाहिँ मैले यहाँको उपभोक्ताबाट चाहिँ त्यही पाएँ मैले
रसुवाको उत्तर गया गाउँपालिका चार चौरखर्कमा निर्माणाधीन चौरखर्का खाने पानी आयोजनामा गाउँलेको योगदान र सहयोगी संस्थाले गरेको मूल्याङ्कनका विषयमा लाङकाङ संरक्षण सरोकार समाज ल्याकोसका सहायक जनस्वास्थ्य उत्प्रेरक नवीन अधिकारीसँग गरिएको कुराकानीसँगै कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल यदि तपाईँलाई आफ्नै आवाजमा भन्न मन लागेको छ भने हाम्रो आइभीआर 01500019 फोन गरेर रेकर्ड गराउन सक्नुहुन्छ खानेपानी सरसफाई र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै साथी मोहन पौडेल र पिटी लोप्चन बिदा हुन्छौ नमस्कार
सफा सुन्दर राख। खानी धरतीलाई प्रयोग गरौँ सबैले चर्पीलाई पूर्ण सरसफाई 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 आवश्यक सबैलाई बचुन्जेल मानव हामीलाई खानी धरतीलाई प्रयोग गरौँ सबैले चर्पीलाई पूर्ण सरसफाई 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 आवश्यक सबैलाई बचुन्जेल मानव हामीलाई सरसफाई सरसफाई आवश्यक सबैलाई बचुन्जेल मानव हामीलाई सफा भाडो छोपेर